नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
आजको कार्यक्रममा हामी कानून निर्माणको पछिल्लो अवस्था, संसदमा विचाराधीन विधेयकहरू, सम्पत्ति शुद्धिकरण सम्बन्धी हालै जारी भएको कानूनले पार्ने प्रभाव, कानून निर्माण प्रक्रियामा जनसहभागिता तथा कानूनबारे जनस्तरमा जानकारी लगायतका विषयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। प्रस्तुत छ सचिव गौतमसँग हाम्रा साथी सन्तोष रेग्मीले गर्नुभएको कुराकानी।
नेपाल सरकारको आवधिक योजना, वार्षिक कार्यक्रम र वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रम समेतमा आउँलगेका विषयवस्तुहरूलाई लिएर हामीले विभिन्न मन्त्रालयहरूलाई विधेयकहरू सम्बन्धित मन्त्रालयको तर्फबाट प्राथमिकीकरण गर्नुपर्ने विधेयकका सम्बन्धमा प्राथमिकीकरण गरेर एउटा कार्ययोजना सहित यस मन्त्रालय उपलब्ध गराइदिन हामीले पत्राचार गरिरहेका छौँ। केही मन्त्रालयबाट आएको छ, केहीबाट हाम्रो बाँकी छ। हाम्रो उद्देश्य चाहिँ अलिकति हाम्रो कानून निर्माण चाहिँ योजनाबद्ध होस्, समयबद्ध पनि होस् र पारदर्शी र अलिकति प्रेडिक्टेबल खालको पनि होस् भन्ने पनि उद्देश्य हो। अहिले विद्यमान विधेयकहरूको कुरा गर्दाखेरि चाहिँ प्रतिनिधि सभामा 23 विधेयकहरू विचाराधीन छन्। ती मध्ये प्रतिनिधि सभाका विभिन्न समितिहरूमा 14 विधेयक विचाराधीन छन्। अरू चाहिँ हाउसमा जनरल उसमा छन् भने राष्ट्रिय सभामा 2 विधेयक अहिले छलफलको क्रममा रहेका छन् समितिमा। यसरी जम्मा जम्मै अहिले हाउसमा चाहिँ 25 विधेयक हाउसको कार्यवाहीको क्रममा रहेका छन्। अरू थुप्रै विधेयकहरू नेपाल सरकारले तर्जुमा सहमति दिएर विभिन्न विभागीय मन्त्रालयहरूलाई पठाएको छ र त्यो अन्तर्गत उहाँहरूले तर्जुमाको अन्तिम कार्य गरिरहनु भएको छ। त्यसै गरी कतिपय विधेयकहरू चाहिँ नयाँ विधेयक बनाउँदाखेरि हामीले सैद्धान्तिक सहमति दिनुपर्ने हुन्छ नेपाल सरकारबाट। त्यो सैद्धान्तिक सहमति दिने प्रयोजनका लागि पनि हामीले विधेयकहरू हाम्रो यहाँ अध्ययनको क्रममा छन्, त्यस्तै किसिमबाट चलिरहेको।
विधेयकहरूको तयारीका सन्दर्भमा, कानूनहरूको निर्माणका सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ यदि यो विषयमा कानूनको अपर्याप्तता छ, यो भएन अथवा चाहिँ नियमित ढंगले जुन कानूनहरू बन्नुपर्ने हो त्यो पनि नभएर कहिलेकाहीँ अध्यादेशहरू पनि जारी हुनुपर्ने अवस्था छ, यसको बीचमा तालमेल कसरी मिलाउन सकिन्छ?
यसमा चाहिँ नेपाल सरकारले अहिले पछिल्लो चरणमा जनताको आवाज पनि प्रत्यक्ष रूपमा सुन्ने भनेर एउटा इन्टरएक्टिभ एप्लिकेशन राख्ने भनेर त्यो इन्टरएक्टिभ एप्लिकेशन बनाउने क्रममा हामी रहेका छौँ भने अरू विभिन्न अब अनुसन्धान प्रतिवेदनहरू, विचार गोष्ठीहरू, अध्ययन प्रतिवेदनहरूबाट औल्याइएका विषयवस्तुहरूलाई पनि समावेश गरेर अब मुलुकी देवानी संहिता, अपराध संहिता, न्याय प्रशासन ऐन लगायतका यस मन्त्रालय अन्तर्गत गरिनुपर्ने कानूनी सुधारका क्रमहरू हामी सर्वोच्च अदालत फुल कोर्ट समेतको परामर्शमा अगाडि बढाइरहेका छौँ। त्यसै गरी अब अरू विभिन्न मन्त्रालयहरूले पनि उहाँहरूको तर्फबाट अध्ययनहरू भएको छ। नेपाल सरकारको कार्ययोजना, जुन मैले भने नेपाल सरकारको कार्ययोजना र आवधिक विकास कार्यक्रमहरूबाट पनि कानून निर्माणका कतिपय कुरा निर्देशित हुन्छन् भने कतिपय चाहिँ अन्तर्राष्ट्रिय कानून कार्यान्वयनका क्रममा पनि हामीले अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्ने क्रममा पनि कानून बनाउनु पर्ने हुन्छ। त्यस्तै गरी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश मौजिम पनि कानूनहरू बनाउनु पर्ने हुन्छ। ती समग्र विषयमा चाहिँ हामीहरू एउटा विस्तृत कार्ययोजना बनाएर अगाडि बढ्ने सोचाइमा रहेका छौँ र कार्ययोजना नबनाए पनि हामीले अहिलेसम्म काम गर्दै आएको पनि आधार यिनै हुन्।
कानून निर्माण क्रिया चाहिँ सरल गर्ने, सहज गर्ने, भनौँ न समसामयिक बनाउने भनेर सरकारले जुन नीतिहरू लिन्छ, यसको प्रक्रियाहरू चाहिँ कसरी हुन्छ, कसरी यसलाई चाहिँ सही ढंगले अगाडि बढाउन सकिन्छ? त
निश्चय पनि कानून निर्माण प्रक्रिया चाहिँ अलिकति जटिल भयो, समय धेरै लाग्ने भयो भन्ने पनि कुरो आएको हुनाले हामीले अहिले कानून निर्माण सम्बन्धी छुट्टै कानून, त्यसलाई हामीले विधायन सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक भनेर एउटा छलफलको क्रममा अगाडि बढाएका छौँ। यो चाहिँ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा सैद्धान्तिक छलफलको क्रममा रहेको छ। यो विधायन व्यवस्थापन विधेयकले चाहिँ के गर्छ भने प्रचलित नेपाल कानूनमा गर्नुपर्ने सुधार अथवा नयाँ बनाउनु पर्ने कानून, नयाँ बनाउनु पर्ने ऐन, नियम, गठन आदेश लगायतका जे जति इन्स्ट्रुमेन्ट हामीसँग छन् ती सबै विषयमा कुन विधेयकका सम्बन्धमा, कुन कानूनका सम्बन्धमा कुन प्रक्रिया सुरु हुन्छ, कहाँबाट प्रक्रिया शुरू हुन्छ, त्यसका सहमतिका चरणहरू कस्ता हुन्छन् भनेर एकदमै ट्रान्सपरेन्ट तरिकाले अब अहिलेसम्म चाहिँ कतिपय यस्ता विषयहरू केही कुरा संविधानबाट निर्देशित छन् भने केही कुरा प्रतिनिधि सभा नियमावली, राष्ट्रिय सभा नियमावलीबाट निर्देशित छन्। त्यो बाहेकको कुराहरू चाहिँ अब बाई प्र्याक्टिस हामीले गर्दै आएका छौँ। त्यो कुरालाई पनि प्र्याक्टिस होइन, अब एउटा कुनै ऐनमा सूत्रबद्ध गर्नुपर्छ भनेर अहिले हामीले यो विधायन व्यवस्थापन विधेयक भनेर बनाएका छौँ। त्यो विधेयकले चाहिँ सबै कुराहरूलाई क्लियर गर्ने चाहिँ व्यवस्था गरेको छ।
सम्पत्ति शुद्धिकरण सम्बन्धी जुन विधेयक चाहिँ कानून बनिसकेको छ। अब त्यसले विद्यमान के कस्ता खालका समस्याहरू समाधान गर्छन्?
सम्पत्ति शुद्धिकरण सम्बन्धी केही नेपालीन संशोधन गर्ने विधेयक चाहिँ असाध्यै महत्वपूर्ण छ, खास गरी नेपालको अन्तर्राष्ट्रिय कानूनी दायित्व यो मनी लन्ड्रिङ प्रिभेन्सनसँग सम्बन्धित विषयलाई लिएर, सम्पत्ति शुद्धिकरण निवारणका विषयलाई लिएर महत्वपूर्ण छ। यसले चाहिँ सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र अरू सम्बद्ध थुप्रै ऐनहरूमा संशोधन प्रस्ताव गरेको छ। यसले गरेको मूलभूत एउटा व्यवस्था चाहिँ के हो भने, आजका दिनसम्म अपराध अनुसन्धान गर्ने हाम्रा नेपालका 14 निकायहरू छन्, ती 14 निकायहरूले अपराधको विषयमा मात्रै आफ्नो अधिकार क्षेत्रको विषयमा अपराधमा दावी लिएर अदालतमा मुद्दा लिएर जान्थे भने, अब उपरान्त त्यो अपराध गरिसकेपछि कुनै सम्पत्ति आर्जन भोगी भएन त्यो अपराध गरे बापत, र त्यो आर्जन गरेको सम्पत्ति चाहिँ सम्पत्ति शुद्धिकरणको माध्यमद्वारा फेरि अर्को कसुर भयो कि, एउटा त मूल कसुर भइ नै हो, मानिलिउँ भ्रष्टाचार भयो, भ्रष्टाचार गरेर आएको पैसो लुकाउनका लागि लुकाएर सम्पत्ति शुद्धिकरण गरियो भने फेरि त्यसको अर्को दावी हुने भयो। यसरी त्यो सम्पत्ति शुद्धिकरणको यो अहिलेको नयाँ विधेयक बमोजिमको दावी पनि लिएर जानका लागि यो 14 अनुसन्धान निकायहरूलाई अभियोजन निकाय अभियोजनका माध्यमबाट लिएर जानका लागि एउटा नयाँ कानूनी व्यवस्था त्यसले गरेको छ। त्यस्तै गरी अब स्रोत नखुलेको सम्पत्तिको सम्बन्धमा यदि कुनै पनि अपराधसँग त्यो स्रोत नखुलेको सम्पत्ति कतै भेटियो त्यस्तो नगद अथवा अरू अन्यथा त्यो चाहिँ कुनै अपराधसँग पनि सम्बद्ध भएन भनेदेखि त्यस्तो सम्पत्तिलाई चाहिँ प्रचलित आयकर कानून बमोजिम आयकर तिरेको रहेनछ भने आयकर तिराएर त्यो कानून त्यस्तो सम्पत्तिलाई चाहिँ अब कन्डिसनल रूपमा भनेको भोलि कुनै किसिमबाट त्यो सम्पत्ति चाहिँ अपराधको आर्जन हो भन्ने प्रमाणित भयो भने फेरि मुद्दा चल्ने गरी सशर्त रूपमा छोडिदिने भन्ने अर्को व्यवस्था यसले गरेको छ। अहिलेसम्म चाहिँ कस्तो थियो भने अब स्रोत खुलेन भनेदेखि त्यो सम्पत्ति चाहिँ त्यसै मुद्दा चलाउने जफत गर्ने खालको व्यवस्था थियो, तर अब चाहिँ त्यसमा कर तिराउने नयाँ व्यवस्था चाहिँ यसरी गरिएको छ विधेयकमा। त्यस्तै खालका अरू थुप्रै संशोधन यसले प्रस्ताव गरेको छ सम्पत्ति शुद्धिकरण विधेयकले, र मलाई लाग्छ हाम्रो अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नको लागि धेरै हदसम्म ती व्यवस्थाहरू चाहिँ प्रभावकारी हुन्छन्। जस्तै एफआईयू भन्ने छ, फाइनेन्सियल इन्टेलिजेन्स युनिट राष्ट्र ब्याङ्क अन्तर्गत, त्यसलाई बढी अधिकारहरू दिएको छ। ती अधिकार पाएपछि यो सम्पूर्ण सेक्टर, ब्याङ्किङ सेक्टर अनि फाइनेन्सियल सेक्टर सबैले रिपोर्टिङ गर्नुपर्ने, बिमा लगायतका निकायहरूले चाहिँ शंकास्पद कारोबार भयो भनेदेखि तत्काल प्रभावकारी रूपमा त्यसको रिपोर्टिङ गरेर अनुसन्धानको प्रक्रियालाई सुचारू गराउने लगायतका कुराहरू चाहिँ यसले अलिकति प्रभावकारी रूपमा अगाडि बढाएको छ।
सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विषयमै विभिन्न मुलुकहरूले नेपाललाई सन्धि गरौं अथवा त्योसँग चाहिँ पारस्परिक सहमति गरौं भनेर प्रस्तावहरू पठाइरहेका थिए विगतमा, ती प्रस्तावहरू अघि बढ्न सकेका थिएनन्। अब यो ऐन जारी भइसकेपछि त्यसले कुन रूप लिन्छ?
अब यो विषय त सम्पत्ति शुद्धिकरण मात्रै होइन, अब कुनै पनि अपराधको नियन्त्रणका लागि मुलुकहरूको बीचमा पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धि हुनु चाहिँ अनिवार्य हुन्छ। जहाँ जुन जुन मुलुकसँग बढी जनस्तरको सम्बन्ध रहेको हुन्छ ती देशहरूसँग यो गर्नुपर्छ भन्ने छ, र अहिले केही मुलुकहरूले हामीलाई प्रस्ताव पनि गरिरहेका छन् भने हामीले पनि केही मुलुकहरूसँग यस्ता खालका सन्धिहरू गरेर पारस्परिक कानूनी सहायतालाई प्रभावकारी बनाउनुपर्छ भने हामीलाई पनि लागिरहेछ। किनभने यहाँ अपराध गर्ने त्यहाँ लुक्ने अथवा त्यहाँ अपराध गर्ने यहाँ लुक्ने प्रवृत्ति बढ्दै गएको छ, र अपराध गर्ने व्यक्ति जहाँ बसे पनि उसलाई चाहिँ छुट हुँदैन भन्ने एउटा जबरजस्त सन्देश दिनका लागि पनि यो व्यवस्था हामीले गर्नुपर्ने भएको छ। र अहिले पछिल्लो चरणमा नेपाल सरकारले विभिन्न मुलुकहरूसँग सन्धि सम्झौता गर्ने प्राथमिकतामा राखेको छ। यहाँलाई थाहा छ चीनसँग हामीले चिनिया राष्ट्रपतिको भ्रमणको क्रममा पनि त्यो सम्झौता गरेका हौं, र भारतसँग पनि केही प्रक्रियागत कुराहरू अगाडि बढ़िरहेको छ भने युएई लगायतका खाड़ीका मुलुकहरू र अस्ट्रेलिया अमेरिका लगायतका मुलुकहरूसँग पनि अबका दिनमा चाहिँ हामीले यो पारस्परिक कानूनी सहायता सम्बन्धी कानूनी व्यवस्था सन्धि गरेर सन्धि अन्तर्गत यस्ता खालका पारस्परिक सहयोगहरू, प्रमाण कागजहरू आदान प्रदान गर्ने, बयानहरू बकपत्रहरू गराउने लगायतका कुराहरूलाई चाहिँ प्रभावकारी बनाउने सोचाइ गरिरहेका छौं।
पछिल्लो समयमा सरकारले आम मानिसहरूलाई कानूनबारे जानकारी दिने भनेर अभियान पनि सञ्चालन गरिरहेको छ विभिन्न हिसाबले, र त्यसलाई अब तीव्रता दिनुपर्छ र त्यसलाई समुदायमै पुर्याउनुपर्छ भनेर वर्तमान मन्त्रीज्यूले पनि विभिन्न खालका क्रियाकलापहरू आफ्नै तौरबाट पनि आफ्नै नेतृत्वमा पनि थाल्नु भएको छ, र मन्त्रालयले पनि अब यसलाई औपचारिकता दिन्छ भन्नुभएको छ। मूल रूपमा यो काम चाहिँ कसरी अगाडि बढ्छ?
कानूनको बारेमा जानकारी दिने कुरा चाहिँ अब एकदम महत्वपूर्ण राज्यको दायित्वभित्रको कुरा हो। हामीले कानूनको अनभिज्ञता क्षम्य हुँदैन भनेर भनिरहँदाखेरि कानूनको बारे जानकारी दिने प्लेटफर्महरू त्यस्ता खालको उपायहरू नगरिकन त्यो कुरो एकरो रूपमा भन्दाखेरि त्यसको कति नैतिक मूल्यहरू हुन्छ भन्ने कुरो प्रश्नवाचक छ। त्यसैले यो मन्त्रालयले विगत लामो समयदेखि यस सम्बन्धी प्रयासहरू गरिरहेको हो, तर अब अहिले पछिल्ला दिनमा चाहिँ प्रदेश सरकार र कतिपय ठाउँमा स्थानीय तहले पनि यस्ता खालका कानूनी प्रचार प्रसारका कामहरू गरिरहेको हुनाले अहिले चाहिँ अब, र अर्को कुरो अब कानून मन्त्रालय सानो मन्त्रालय भएको, सांगठनिक रूपमा सानो भएको हुनाले सबैतिर एकचोटि पुग्न नसक्ने सम्बन्धलाई विचार गरेर हामीले चाहिँ अलिकति यो अहिलेको सूचना प्रविधिको प्रयोग गरेर त्यस्ता खालका सन्देशमूलक सामग्रीहरू मिडिया उहरू बनाएर लाने भनेर यसपालि हाम्रो नीति कार्यक्रममा पनि राखेका छौँ र त्यसले पक्कै पनि जनस्तरमा कानूनको सरल ज्ञान उपलब्ध हुने कुराको सुनिश्चितता हुन्छ भन्ने कुरो हामीलाई लागिरहेको छ र प्रदेश सरकारका सम्बद्ध निकायहरू आन्तरिक मामिला तथा कानून मन्त्रालय लगायतका निकायहरूसँग पनि हामी दोहोरोपन नहुने गरी यी कार्यक्रमलाई अगाडि बढाउने चाहिँ हामीहरूको पहिलेदेखिको कार्यक्रम हो अहिले पनि लान्छौँ र यसमा चाहिँ अब अहिले चाहिँ हाम्रो फोकस चाहिँ अलिकति मिडियालाई प्रयोग गर्ने आईसीटीलाई प्रयोग गर्ने कुरा हुँदैछ।
सो अब यसमा चाहिँ अन्तर्क्रियाको सन्दर्भ र अघि यहाँले उल्लेख गर्नुभएको जस्तो विधेयककै सन्दर्भमा र यी कानूनको समग्र सन्दर्भमा जनसहभागिताको कुरा यो जनसहभागितालाई चाहिँ कसरी प्रयोग गर्न सकिन्छ अथवा जनस्तरमा अन्तर्क्रियाका लागि के माध्यमहरू हुन सक्छन् जस्तो एकोर सूचना प्रयोग सन्दर्भमा त यहाँले अहिले संचार माध्यमको प्रयोग गरिनेछ भन्नुभयो आम मानिसहरूका तर्फबाट प्राप्त गर्ने सुझाव
मान्य मन्त्रीज्यूको चाहिँ हामीलाई स्पष्ट निर्देशन छ यो एकोरो भयो तपाईँले भने जस्तै त्यसैले जनताले कन्सिस्टेन्टली निरन्तर रूपमा कानून सुधारका सम्बन्धमा सुझाव दिने एउटा प्लेटफर्म मन्त्रालयको वेबसाइटमा एउटा त्यो खण्ड बनाउनु पर्यो ताकि जनतालाई अब एउटा कानूनको प्रयोगकर्ताको हिसाबले उहाँहरूको मनमा के लागेको छ त्यो कुरो चाहिँ तत्काल हाम्रो मन्त्रालयको वेबसाइटमा हाम्रो त्यो एप्लिकेशन मार्फत दिन सक्ने र त्यसलाई चाहिँ आवधिक रूपमा हामीले मन्त्रालयको एउटा डेडिकेटेड टिम बनाउने त्यो टिमले चाहिँ त्यसको त्यसलाई फिडब्याकको रूपमा लिएर सम्बद्ध कुन कानून हो त्यो कानून परिमार्जन गर्दाका भक्त त्यसलाई गम्भीरतापूर्वक मनन गर्ने र दिएको सुझाव चाहिँ त्यसमा एकोमोडेट भयो भने उहाँलाई तपाईँले भन्नुभएको सुझावलाई चाहिँ यसरी ग्रहण गरेर यो रूपबाट यसरी लगियो अथवा तपाईँले दिएको सुझावलाई चाहिँ यति कारणले हामीले यसरी अगाडि बढाउन सकेनौँ भन्ने खालको एउटा इन्टरेक्टिभ प्लेटफर्म समेत बनाएर जानुपर्छ भन्ने निर्देशन छ र त्यही अन्तर्गत हामी चाहिँ वार्षिक कार्यक्रम बनाएर अगाडि बढ्दैछौँ।
यहाँले लामो समय कानून मन्त्रालयमा फरक फरक भूमिकामा रहनुभयो र कतिपय सन्दर्भमा चाहिँ यदि म नेतृत्वमा रहेको भए यसलाई यसरी लैजान्थे प्रक्रिया सरल बनाउँथे यावत कुराहरू जुन यहाँको पहिलादेखिको योजनाहरू थियो अब यहाँ अहिले सचिवका रूपमा मन्त्रालयको उच्च अधिकारीका रूपमा रहिरहँदा ती योजनाहरू ती यहाँका मनमा रहेका कुराहरू कसरी कार्यान्वयनमा आउनेछन्
ती कुराहरू यथावत छन् म आफ्नो प्रतिबद्धतामा जतिसम्म मेरो ज्ञान विवेकले पुर्याउँछ म त्यसमा प्रतिबद्धतापूर्वक लाग्न चाहन्छु र मेरो भनाइ चाहिँ यो सन्दर्भमा के छ भने हाम्रा कानूनहरू हामीले तमाम प्रयत्नका बावजुद पनि हामीले अझै पनि कानूनलाई सरल बोधगम्य बनाउन सकेका छैनौँ एउटा भाषिक जटिलता पनि हुन्छ लिगल टेक्निकल वर्डहरू हुन्छन् त्यो कारणले गर्दाखेरि आफैमा जटिल हुन्छ तर पनि कतिपय कुराहरूमा हामीले प्रक्रियागत सरलीकरणको रूपबाट सोच्न सक्छौँ जस्तै भनौँ उदाहरणका लागि कुनै एउटा कार्यालयमा पेश गर्नुपर्ने लिखितको विवरण दिँदाखेरि नागरिकता भन्छौँ हामी त्यस पछाडि अरूका विवरणहरू भन्छौँ अनि लास्टमा गएर के भन्छ भने सो कार्यालयको प्रमुखले तोकेका अन्य कागजात भनेर भन्छौँ त्यस्तो खालको ओपन डिस्क्रेसन त्यस्तो खालको ओपन इन्डेड कुरा चाहिँ छोड्नुपर्छ र जे जे चाहिने हो एबीसीडी के हो प्रश्न लेखिदिने र कुनै पनि डिस्क्रेसनको त्यस्तो खालको रूम चाहिँ सकेसम्म नदिने यो सानो कुरो हो तर यसले भोलि प्रयोगकर्तालाई त्यो सेवा सुविधा लिने व्यक्तिलाई ठूलो राहतको महसुस हुन्छ भने हामीहरूको चाहिँ कानुनी व्यवस्था पनि अलिकति प्रेडिक्टेबल अनुमान गर्न सकिने खालको हुन्छ त्यस्ता खालका सुधारहरू बनाउने र कतिपय कैद सजायहरूका व्यवस्थाहरू गर्दा पनि एउटा तथ्यमा आधारित भएर अथवा हाम्रो पनिसमेन्टको जनरल स्किमसँग सुहाउँदो किसिमले लाने त्यस पछाडि भाषिक सरलता लगायतका कुराहरू चाहिँ अलिकति बढी जोड दियो भने कानून निर्माण र सँगसँगै त्यसको प्रयोग र पालनाका कुरालाई पनि सहज बनाउन सकिन्छ भन्ने लागेको छ। धेरै ठूलो सुधार त अब एकैचोटि सम्भव हुँदैन तर यस्ता खालका साना साना कुराबाट पनि हामीले भाषिक सुधार गरेर अनि हाम्रो सोच्ने तरिकामा सुधार गरेर जस्तै हामीले के भन्छौँ भने ऐन दुई पानाको बनाउँछौँ सबै तोकिएमा पनि भनेर भन्छ अनि हामी वर्षौंसम्म तोक्दै तोक्दैनौँ त्यस्तो खालको ऐन निर्माणको प्रक्रियालाई निरुत्साहित गर्ने पनि मेरो योजना छ। सकेसम्म प्रेडिक्टेबल हुन सक्ने कुराहरू ऐनमै राखेर किन नजाने जुन कुरो सक्दै सकिँदैन त्यो कुरालाई भोलि हामीले आवधिक रूपमा राजपत्रमा सूचना प्रकाशन गरेर गरौँला अथवा नियमावलीमा राखेर गरौँला त्यो कुरो आफ्नो ठाउँमा छ तर हुन सक्ने सोच्न सक्ने कुरा त अहिले नै ऐनमा राखेर गयो भनेदेखि भोलि प्रयोग गर्न सजिलो हुन्छ र यसले चाहिँ जनसाधारणलाई पनि कानूनको परिपालनालाई एउटा सुविधाजनक अवस्थामा पुर्याउँछ। त्यसै कारणले यी साना साना कुराहरूबाट चाहिँ सुधार सुरु गर्नुपर्छ भन्ने मेरो मान्यता छ र त्यसै किसिमले मैले मेरो टिमलाई इन्टरेक्सन गरिरहेको छु मैले आफ्नो किसिमले निर्देशन गरिरहेको छु र मभन्दा माथि मान्य मन्त्रीज्यू लगायत नेपाल सरकार मन्त्री परिषदको विधेयक समिति लगायत सबैतिर मेरो त्यो धारणा चाहिँ मैले क्रमशः अवगत गराउने प्रयास गरेँ।
अन्तिम जिज्ञासा जस्तो कानून निर्माणका सन्दर्भमा कतिपय कानूनहरू करिब करिब पूरा भइसकेको अवस्थामा राजनीतिक नेतृत्वहरू परिवर्तन हुने र फेरि कानूनको चाहिँ प्रारम्भदेखि निर्माणको काम अगाडि बढाउनु पर्ने समस्याबाट मन्त्रालय गुज्रिरहेको छ, त्यसबारे यहाँ पूर्ण रूपमा जानकार हुनुहुन्छ। यो समस्या समाधान गर्न के गर्नुहुन्छ यहाँ?
यो पनि हाम्रो एउटा समस्या हो र यसमा चाहिँ राजनीतिक नेतृत्वले अलिकति प्रमाणमा आधारित किसिमले रिसर्च बेस तरिकाले हामीले बनाएका कानूनहरूको हकमा, विधेयकहरूको हकमा त राष्ट्रिय राजनीतिक नेतृत्वले त्यस्तो अन्यथा त्यसलाई चाहिँ अन्डु गर्ने अथवा पुनर्विचार गर्ने खालको टोटल्ली त्यसलाई रिजेक्ट गर्ने खालको अवस्था हुँदैन। कोही कोही त्यस्तै खालका विधेयकहरू हुन्छन्। हाम्रा कानून निर्माण चाहिँ कतिपय अवस्थामा हामीले एकदम अध्ययन कम गरेर, अध्ययनै नगरिकन बनाएका पनि हुन्छौँ, अनि त्यस्तो अवस्थामा चाहिँ ती विधेयकहरू पुनर्विचार हुनु पनि जरुरी हुन्छ जस्तो लाग्छ मलाई। नभए त्यतिकै स्रोत साधनको खर्च पनि हुन्छ, नभएदेखि एउटा अनुसन्धानमा आधारित, तथ्यमा आधारित एउटा समस्यालाई गम्भीर रूपमा मनन गरेर ल्याएका विधेयकहरूमा त त्यो समस्या हुँदैन। र अहिले वर्तमान अवस्थामा चाहिँ त्यो समस्या चाहिँ नीतिगत निरन्तरता नभएको कारणबाट सिर्जित समस्या चाहिँ हामी त्यति धेरै छैन। तर भोलिका दिनमा नहोस् भन्नका लागि चाहिँ फेरि पनि म भन्छु, प्रमाणमा आधारित, रिसर्चमा एउटा अनुसन्धानमा आधारित कानून निर्माण पद्धति सुरु गर्न सकियो भने चाहिँ त्यस्तो कुरा आउँदैन।
उहाँ हुनुहुन्थ्यो कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतम, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
कार्यक्रम कानूनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।